नमस्कार, कार्यक्रम संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म सजना तिमल सिन्हा
अनि म सुनिल राज भारत।
कार्यक्रम संवाद देशभरिका सामुदायिक रेडियोहरूको संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका 300 भन्दा धेरै सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
कार्यक्रम संवाद cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्कमा इन्टरनेट मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ भने मोबाइल एप सीआईएन डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन गरेको साप्ताहिक कार्यक्रम संवादमा हामी पोषणको सुधार र हाम्रो समाजमा रहेका हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि विभिन्न धर्मका धार्मिक अगुवाहरूसँगको भूमिकाको बारेमा पनि चर्चा गर्नेछौँ।
अघिल्लो वर्षहरूमा कार्यक्रम संवादमा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यको विषय मात्रै समेटेका थियौँ भने यस वर्षको कार्यक्रममा हामी पोषणका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
कार्यक्रम संवादको आज 89 भाग हो। आज विद्यालयमा दिइने दिवा खाजा र पोषणको सवाल।
पहिला सरले पढाएको बुझ्दैन थियो, भोक लाग्यो भने त्यो दिमाग बुझ्दैन थियो, अहिले राम्रोसँग जान्छ।
दिवा खाजाको कार्यान्वयनको अवस्था।
पहिला चाहिँ चाउचाउ बिस्कुट लिएर आउँथ्यौँ, स्कुलमै खाजा पाएपछि हामीलाई चाहिँ खुसी लागेको छ।
अनि कुपोषण अन्त्यको लागि भइरहेको र गर्नुपर्ने कामका बारे कुराकानी लगायतका विभिन्न सामग्री प्रस्तुत गर्नेछौँ।
नेपालको संविधान 2072 प्रत्याभूत गरेको निशुल्क र अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि बनेको निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन 2075 एवं नियमावली 2077 दिवा खाजाको प्रावधानलाई कानूनी रूपमा स्थापित गरेको छ। यो विषयलाई विद्यालय क्षेत्र विकास कार्यक्रम 15 योजनाको आधारपत्र एकीकृत स्वास्थ्य रणनीति जस्ता नेपालका शिक्षा र स्वास्थ्य सम्बन्धी नीतिगत दस्तावेजहरूले उच्च महत्व दिएका छन्।
बालबालिकाको वृद्धि विकास र सिकाइका लागि पौष्टिक खाना तथा खाजा निर्णायक हुने कुरा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेका छन्। खाजा भोक मेटाउनको लागि मात्र नभई शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व आपूर्तिका लागि अत्यावश्यक हुन्छ। एउटा बालकले खानाबाट प्राप्त गर्नुपर्ने कुल पौष्टिकता मध्ये कम्तीमा 30% दिवा खाजाबाट प्राप्त गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ।
यही मान्यतालाई ध्यानमा राखेर नेपाल सरकारले आर्थिक वर्ष 2077-78 देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि 5 कक्षासम्मका सबै विद्यार्थीलाई दिवा खाजा दिन थालेको छ। यसले बालबालिकामा कस्तो प्रभाव पारेको छ, समस्याहरू के छन्, सुनौ अछामको साफेपगर नगरपालिकामा रहेको विद्यालयका विद्यार्थी एवं शिक्षकका कुरा।
मेरो नाम सञ्जिता कुमार हो, म जनकल्याण माविको विद्यार्थी। साग खिचडी भात अनि पहिले भात पाउँछ, कति कुराहरू हुन्छ। पहिला टाउको दुख्थ्यो नखाँदाखेरि।
मेरो नाम सृष्टि हो, म मेरो स्कुलमा देवा खाजा पाकिरहेको छ। पहिला सरले पढाएको बुझ्दैन थियो, भोक लाग्यो भने त्यो दिमाग बुझ्दैन थियो, अहिले राम्रोसँग जान्छ।
मेरो नाम प्रशंसा हो। दिया खाजा हामीलाई धेरै मिठो लाग्छ, हामी टाढा टाढाबाट आएको, भोकै हुन्थ्यौँ, पैसा पनि हुँदैन थियो, साथीहरू पनि भोकै हुन्थ्यो, त्यहाँनिर बसेर त्यस्तै खेल्थेँ हामी पनि।
सन्देश सिन्हाहरू, दिया खाजामा के कमी छैन, कमी भए पनि सर म्यामले थपिदिनुहुन्छ।
मेरो नाम भीमबहादुर बुढा, श्री जनकल्याण माध्यमिक विद्यालयको प्रधान अध्यापक। स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमले अहिले स्थानीय उत्पादनलाई पनि प्रोत्साहन गरेको अवस्था र विद्यार्थीहरूले पनि ताजा खाजाको रूपमा खान पाएको अवस्था छ। यसले गर्दाखेरि विद्यालयमा विद्यार्थीहरूको नियमिततामा पनि राम्रो परिणाम देखिएको छ भने विद्यार्थी भर्नामा पनि राम्रो परिणाम देखिएको छ।
म किथी टमटा साईबाबु नगरपालिका वडा नम्बर 4 बाल शिक्षक। दिया खाजा भन्ने बित्तिकै स्थानीय स्तरको खाजा खुवाइरहेका छु, त्यसमा अब मुला गाजर अनि भट्ट काउली जस्ता स्थानीय स्तरकै खाजा खुवाइरहेको अवस्था छ अहिलेसँग। अब त्यसले गर्दा राम्रो छ होइन, हामीले अब पहिले चाहिँ हामीलाई विदेशीहरूले दिएर यहाँ खाजा खुवाइरहेको अवस्था थियो, अहिले चाहिँ नेपाल सरकारले नै अथवा स्थानीय सरकारले नै चाहिँ यो स्थानीय स्तरको दिवा खाजा खुवाउने, स्थानीय स्तरमै उत्पादन भएका विद्यार्थीलाई खुवाउने भन्ने भएको हुनाले त्यो चाहिँ अहिले चाहिँ राम्ररी खुवाइराखेको अवस्था छ।
अछामपछि अब टेकापुरतिर लागौं। बालबालिकाका लागि पोषणयुक्त खानेकुरा अनिवार्य आवश्यकता हो। विद्यालयमा दिइने खाजा भोक मेटाउने माध्यम बने पनि पोषणका दृष्टिले पर्याप्त नभएको गुनासो बढेको छ। रेडियो टिकापुरबाट साथी दुर्गा देवकोटाको रिपोर्ट।
कैलाली टिकापुरको एउटा विद्यालयमा कक्षा पाँचमा अध्ययनरत सम्झना परियार बिहान सात बजे रोटी मात्र खाएर विद्यालय जानुहुन्छ। बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ, आमाले पनि अर्को विवाह गरेर जानुभयो। घरमा दुई दिदी बहिनी मात्र छन्। बिहान खाजा खाएर विद्यालय जाने उनीहरूलाई दिउँसो एक बजे विद्यालयले दिने खाजा खाना जस्तै भएको छ।
घरमा खाना पकाउने दिदी हुनुहुन्छ, बिहान नास्ता मात्र खान्छौँ, दिउँसो विद्यालयमा खाना पाइन्छ, स्कुलमा खाना खाएपछि पेट भरिन्छ।
शक्तिनगर शिविरकी मार्थुन डगौराका बुवा आमा जालादारीको काम गर्छन्। बुवा आमा काममा जाँदा मार्थुन पनि बिहान आठ बजे नै खाना खाएर विद्यालय जानुहुन्छ। यस्तै दैनिकी छ टिकापुरकी सिमरन चौधरी र युवराज चौधरीको पनि। उहाँहरूलाई विद्यालयले दिने दिउँसोको खाजाले भोक मेट्न सहयोग भयो।
बिहान म आठ बजे खाना खाएर नौ बजेतिर स्कुल आउँछु। पहिला चाहिँ चाउचाउ बिस्कुट लिएर आउँथ्यौँ। स्कुलमै खाजा पाएपछि हामीलाई चाहिँ खुसी लागेको छ।
मेरो बुवा रिक्सा चलाउँछ अनि मेरो मम्मी जेलडारी काम गर्छन्। बुवा मम्मी बिहानै घरबाट निस्किहाल्छन्। म आठ बजे भित्र खाना खाइहाल्छु। दिउँसो चारै भोक लाग्छ। स्कुलमा खाजा पाउनु चाहिँ हामी जस्तो विद्यार्थीलाई सजिलो भएको छ।
सरकारले विक्रम सम्बत 2075 देशभरका सामुदायिक विद्यालयमा बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने सबै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो। विद्यालयमा बालबालिकाको भर्ना दर बढाउन र सिकाइ उपलब्धि बढ्ने विश्वास गरेर ल्याएको खाजा कार्यक्रम प्रभावकारी भए पनि पोषणका दृष्टिले भने पर्याप्त छैन। शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्का र कर्णाली मावि टिकापुरका प्रधानाध्यापक धर्मराज शर्मा।
यहाँका अधिकांश दाजुभाइ दिदीबहिनीहरू ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्नुहुन्छ र बच्चाहरूलाई खासै समय दिन सक्नु हुँदैन। आफू खाना खाँदा बिहानै बच्चाहरूलाई पनि साथै खाना खुवाइवरी आफ्नो काममा जाने प्रवृत्ति रहेको छ। उनीहरूले उहाँहरूसँगै बिहानै खाना खाएर आउने अवस्था रहेको छ। हाम्रो विद्यालयले खाजा दिने प्रवृत्तिले गर्दा उनीहरूलाई चाँडै भोक लागेको अवस्थामा एक बजे दिने खाजाले धेरै राहत उपलब्ध भएको।
कोही बच्चा बच्चीहरू खाना खाजाको रूपमा खाएर आएका हुन्छन् भने ती बाल बालिकाहरू पहिले दिवा खाजा हुनुभन्दा पहिला भोक लाग्यो भनेर भाग्ने चलन थियो, त्यो पनि निरुत्साहित भएको छ। अहिले बच्चा बस्छ। अर्कोतर्फ जो बिहानै अलिअलि खाइ नखाइ गरी आएको बच्चाका लागि त्यो एउटा आहारको रूपमा खानाको रूपमा त्यसले भूमिका निर्वाह गरेको कारणले गर्दा बालबालिका
सरकारले विद्यालयलाई पोषण मापदण्ड तथा स्थानीय परिवेश संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीहरू प्रयोग हुने गरी तयार गरिएको दैनिक परिकारहरूको सूचीलाई नै विद्यालय दिवा खाजा मेनुमा समावेश गरेको छ। टिकापुर नगरपालिकामा दिवा खाजा खाने विद्यार्थी 5137 छन्। उनीहरूका लागि सरकारले छुट्याइदिएको दैनिक 15 रुपियाँ अपुग हुने गरेको टिकापुरका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ।
टिकापुरको हकमा मात्रै होइन, देशभरिकै हकमा 15 रुपियाँ कम हो र यसले पोषणयुक्त खाजा खुवाउन सक्यो सकेन भन्ने विषय हामी प्रत्यक्ष रूपमा विद्यालयमा अनुगमन गरेर विद्यालयले के कस्तो गरिरहेछ भनेर थाहा पाउन सक्छौँ। र टिकापुर नगरपालिकाको हकमा भन्ने हो भने विद्यालयहरूले सजिलै रूपमा स्थानीय बजारमा उत्पादन हुने खाजा खुवाउन मिल्ने जस्तै मानव फलफुलहरूदेखि लिएर अन्डाहरू त्यसै गरी अन्य कुराहरू खुवाइरहेका छन्। विद्यालय दिवा खाजासँग सम्बन्धित एउटा मार्गदर्शन छ अथवा दिग्दर्शन छ, त्यसको आधारमा विद्यालयहरूले साप्ताहिक रूपमा मेनु तयार गरेका हुन्छन्। जहाँसम्म त्यो मेनुले पोषणको कुराहरूलाई पनि ख्याल गरेको हुन्छ र त्यो अनुसार विद्यार्थीहरूले खाजा खाइरहेको अवस्था छ।
सरकारले प्रति विद्यार्थी 15 रुपियाँ मात्र उपलब्ध गराउँदै आएको छ। यसले विद्यार्थीलाई खाजा खुवाउने काम भए पनि पर्याप्त पोषणयुक्त भने नभएको सरकारवालाको गुनासो छ।
टिकापुरमा भने सरकारले सुरु गर्नु अघि नै ओडा कार्यालय आफैले खाजा कार्यक्रम सुरु गरेको थियो। टिकापुर नगरपालिका वडा नम्बर 4 स्थित जनप्रकाश आधारभूत विद्यालयमा वडा अध्यक्ष लालवीर चौधरीको पहलमा वडाकै बजेटबाट 2074 सालबाटै विद्यार्थीलाई खाजा खुवाइएको थियो। सरकारले दिने 15 रुपियाँ मात्रले पोषणयुक्त खाजा खुवाउन नपुगेको भन्दै पालिकाले 15 रुपियाँ थप गर्ने गरी छलफल भइरहेको र आगामी नगरसभाबाट स्वीकृत गर्ने तयारी थालेको छ। रेडियो टिकापुरका साथी दुर्गा देवकोटाले नै वडा अध्यक्ष लालवीर चौधरीलाई त्यो बेला विद्यालयमा खाजा कार्यक्रम सुरु गर्नुको कारणबारे सोध्नु भएको छ।
विशेष गरेर अब सरकारी सामुदायिक विद्यालयहरूमा विपन्न र मुक्त कमैया दलित एकदम ब्याकग्राउन्ड कमजोर भएको अभिभावकहरूको बालबालिकाहरू पढ्ने भएको हुनाले ती बालबालिकाहरूलाई हामीले कमसे कम पनि उनीहरूको जुन एउटा पोषण पर्याप्त मात्रामा नभएको हुनाले पोषणको पनि एउटा पोषण पनि पुगोस् र बालबालिका एउटा भोकै पेट विद्यालयमा आउन नपरोस् भन्ने उद्देश्य पनि थियो र उहाँहरूलाई हामीले पोषण सँगसँगै उनीहरूको जुन एउटा हाइजेनिक एउटा खाजाको रूपमा हामीले स्कुलबाट सुरुवात गर्नुपर्छ। प्राय अब सरकारी विद्यालयभन्दा पनि प्राइभेट विद्यालयमा पढ्ने बालबालिकाहरू त अलिकति ठिकठिकै हुन्छन् र घरकाले पनि उनीहरूलाई खाजा घरबाटै पठाइने गर्छ भने सरकारी विद्यालयमा पढ्ने बालबालिकाहरू नितान्त भोको पेट जाने र पोषण नपुग्ने भएको हुँदा उहाँले पोषणमा के सहज होस् भनेर हामीले चाहिँ त्यो कार्यक्रम 74 सालको पहिलो निर्वाचन लगत्तै मैले टिकापुर नगरपालिका वार्ड नम्बर 4 बाघमारामा सुरुवात गऱ्यौँ। त्यस लगत्तै हामीले लगभग 1.5 वर्ष जति त्यो कार्यक्रम लन्च हुँदै गर्दा पहिलो आर्थिक वर्ष र दोस्रो आर्थिक वर्ष मा हामीले कार्यक्रम लागू गर्दै गर्दा पछि सरकारले पनि 75 फागुनमा कक्षा 1-5 सम्मको बालबालिका सबैलाई खाजा अनिवार्य हुनुपर्छ भनेर नीति ल्याइसकेका छ। हामीले पनि सहज भएको महसुस चाहिँ भएको छ।
त्यसपछि पनि उहाँहरूलाई सहयोग त्यो विद्यालयलाई अथवा ती बालबालिकाको पोषण स्वास्थ्यका लागि सहयोग गरिराख्नु भएको छ कि के छ?
अहिले सरकारले त्यो कार्यक्रम आफैले नै लन्च गरिसकेपछि हामीलाई एउटा जुन किसिमको एउटा व्यवहार थियो आर्थिक, त्यो व्यवहारलाई अब हामीले विद्यालयमा आउने बालबालिकाहरूको एउटा एकरूपता पोसाक होस्, एकदमै फाटे चिटेको कपडा लगाएर आउने बालबालिकाहरूलाई कमसेकम उसलाई हिन्टाबोर्ड नहोस् भनेर हामीले प्रत्येक वर्ष बालबालिकाहरूको लागि पोसाक सम्पूर्ण पोसाक उपलब्ध गराउँदै आइरहेको छौँ र झोलाहरूदेखि लिएर विद्यालयमा जुन एउटा क्वालिटी एजुकेसनको लागि चाहिने मोन्टेसरी तालिम इत्यादि शैक्षिक सामग्रीहरू पनि सहयोग गर्दै आइरहेको छौँ।
जस्तो यो विद्यालयमा बालबालिकालाई दिवा खाजा कार्यक्रम छ नि, त्यसको प्रभावकारिता चाहिँ कस्तो देख्नु भएको छ?
यो खाजा कार्यक्रम एकदमै प्रभावकारी देखेको छ किनभने एउटा स्थानीय स्तरको उत्पादनलाई पनि जुन खाजासँग जोडेको हुनाले कतिपय हामीले पहिला विषादीयुक्त खानेकुरा खाने एउटा ऊ थियो, तथापि हामी स्थानीय स्तरमा नै त्यस्तो एउटा उत्पादन भइसकेपछि लोकल खानालाई नै बढी प्रमोट गरिरहेको अवस्था छ। त्यसमा एउटा उत्पादन गर्ने किसानले पनि एउटा फाइदा पुगेको छ भने सस्तोमा एउटा भनौँ न भरपर्दो खाजा विद्यालयले पनि पाइरहेको छ र एकदम गुणस्तर खाजा खाइरहेको छ भन्ने कुरा हामीले अनुगमनबाट भेटेका छौँ र एकदमै प्रभावकारी लागेको छ। स्वास्थ्यकर छ, सबै कुरा मिलेको छ खाजामा। हामी न्युट्रिसनको कुरा हेर्छौँ, हामीसँग विज्ञ टोलीहरू पनि हामी लग्छौँ, स्वास्थ्यको सरहरू ठिकै लाग्छ अहिले जे होस्।
तर अहिले चाहिँ सरकारले जुन 15 रुपियाँ बराबरको मात्रै खाजा दिन्छ नि, त्यो चाहिँ बालबालिकाको पोषण र स्वास्थ्यको दृष्टिले हेर्दाखेरि चाहिँ उनीहरूलाई त्यति पैसाकोले पोषणयुक्त खाना खुवाउन सकिन्छ त प्रश्न
हो। यो त एकदमै मनमा लागेको कुरा पनि हो किनभने 15 रुपियाँ मात्रै एउटा फास्टफुड पनि त्यस्तो आउँदैन, तथापि हामीले एउटा साझा रूपमा खुवाउँदाखेरि मात्रै पुगिरहेको छ, व्यक्तिगत रूपमा त्यो खुवाउँदा त अलि नपुग्ने हो। तर यो खाजाको जुन रकम छ यसले हामीले अब सरकारको तर्फबाट एउटा छ भने स्थानीय पालिकाबाट पनि यसले 15 रुपियाँ थप गरेर 30 रुपियाँसम्म हामीले गऱ्यो भने एउटा स्वास्थ्यकर खाना र न्युट्रिसन युक्त खाना खुवाउन सक्छौँ भन्ने चाहिँ मलाई फिलिङ भएको छ।
त्यो विषयमा छलफल पनि भइरहेको हो,
हामी अब शिक्षा समिति मार्फत हामी सामाजिक विकास अन्तर्गत यो कुरा छलफलमा चलाएको छौँ र आउँदो हामी नगरसभामा यो कुरालाई बजेट विनियोजनको विशेष पहल गर्छौँ भन्ने चाहिँ छ। जुन 15 रुपियाँले विद्यार्थीलाई एकदमै पोषणयुक्त खाना खुवाउनको लागि विद्यालयलाई एकदमै गाह्रो भएको अवस्था हामीले पनि महसुस गरेका छौँ। त्यस कारणले अब यसको विषयमा हामीले यो खाजाको रकम जुन छ पोषणयुक्त खाजा खुवाउनको लागि केही मात्रामा भए पनि 15 रुपियाँमा अझ नगरपालिकाले 15 रुपियाँ थप गर्नुपर्छ भन्ने कुराको छलफल हामी शिक्षा समिति मार्फत छलफल गरेर पनि अगाडि बढाइसकेका छौँ र त्यसपछि हामीले लगत्तै अब असारको नगरसभामा यसको भरपूर जुन हामीले टोटल 34 विद्यालयहरूमा जम्मा जम्मी विद्यार्थीहरूको एउटा अहिले त 5 सम्म हो होइन 6 सम्म त्यसलाई कति विद्यार्थीहरू छन् त्यसको कस्ट क्यालकुलेसन गरेर आउँदो नगरसभामा बजेट विनियोजनको लागि हामी एकदमै जोडतोडका साथ लाग्छौँ र हामी सभाबाट पारित गर्छौँ भन्ने चाहिँ लागेको छ।
उहाँ हुनुहुन्थ्यो टिकापुर नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष लालवीर चौधरी। विद्यालयमा दिइने दिवा खाजाको लागि छुट्याइएको प्रति विद्यार्थी 15 रुपियाँ अपुग भएकाले बढाउनु पर्ने बताउँदै
टिकापुरपछि अब बझाङतिर लागौं। खाद्य असुरक्षित दुर्गम हिमाली तथा पहाड़ी जिल्लामा सरसफाई र पोषणयुक्त आहार विहारको अभ्यास सन्तोषजनक छैन, तर आमा र ससाना बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै बझाङको केदारसिंह गाउँपालिकामा पोषणको अवस्था सुधारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपालले काम गरिरहेको छ, जसका कारण केही सकारात्मक प्रभावहरू देखिन थालेका छन्। थप सुनौ जय पृथ्वी एफएम बझाङबाट साथी प्रताप ओलीको रिपोर्ट।
कतिले झन घुमाइसके पोषण नपाउँदा बच्चाहरू दुख्लाउँथे भिटामिन नपाउँदा फुलबारीमा फुलबारीमा सानो तिमीलाई राख्नेछु मेरो मनैमा शिक्षा चाहिन्छ अधिकार चाहिन्छ अगाडि जानमा ध्यान दिउँ सबै व्यक्ति सन्तुलित खानामा फुलबारीमा
केदारछिउँका विपन्न नागरिकहरूले विगतमा पेटभरि खाना खान पाउने अवस्था थिएन। उनीहरू धेरै जसो नुनसँग भात रोटी खाएर पेट भर्थे। तर अहिले आफ्नै खेतबारीमा पाइने सागपातमा पर्याप्त पौष्टिक तत्त्व हुन्छ भन्ने थाहा पाएपछि स्थानीयको खानपानको शैली फेरिएको छ। केदारछिउँ दुई जुग गाउँकी तारा देवी ओड
अहिले गाउँघरमा पोषणबारे एकदमै चेतना आएको छ हजुरको। अब सबैले बुझिसक्यो पोषण भनेको के हो, अहिले पहिला कस्तो स्थिति थियो अहिले कस्तो छ भनेर सबैलाई जानकारी भइहाल्यो। पहिला यस्तो हुन्थ्यो कि खानापिना नपाएर मान्छेहरू अब नुनसित यसै चटनी हट्नी अब त्यसै खाएर मान्छे कति कमजोर पड्या थिए हजुर। अब मान्छे अब त्यस्तै हुन्छ स्थिति। अहिले यो ओल्ड भिजनबाट आएका गर्ने मान्छेले अहिले हामीलाई राम्रो सूचना दिनुभएको छ। अहिले हामीले माछा मासु अन्डा अरू सागपात हरियो सबै पोषणहरू पाएर अहिले हामीलाई राम्रो भया अहिले।
पहिले गाउँघरमा केही पौष्टिक खानेकुरा भए पनि त्यसको उपभोग र महत्त्वबारे ज्ञान नहुँदा शरीर कमजोर हुने र कतिपयको ज्यानैसम्म जाने हुन्थ्यो। हिजो आज स्थानीयले गाउँठाउँमा उपलब्ध खानेकुराबाट कसरी पोषण पाइन्छ भन्ने राम्रोसँग बुझेका छन्। जुग गाउँकै अर्का स्थानीय सुधा बिक
हामीले सुरुमा अब यो गेडागुडी खाना जानेका थियौँ, सुरुमा सागपात लगाउन जानेका थियौँ। तर अहिले उति पहिलाको जमानामा साना बाबुहरूलाई रोग पनि लाग्थ्यो, रोगबाट उनीहरूले धेरै घटना पनि भएका थिए। तर अहिले यो दलित सहयोग समाज वर्ल्ड भिजन इन्टरनेसनलद्वाराबाट हामीले अहिले पसल सपोर्ट पनि पाएका छौँ। त्यहाँबाट धेरै व्यापार भएर अहिले हामीले यो पोषणहरूमा सन्तुलित खानाहरू किन्नलाई हामीलाई पैसा पनि भएको छ।
आमा तथा बाल स्वास्थ्य र पोषण स्वास्थ्यलाई प्रभावकारी बनाउन वर्ल्ड भिजन इन्टरनेसनल नेपालले बझाङमा दलित सहयोग समाज सहकार्य गरी महिला समूह मार्फत जीविकोपार्जन कार्यक्रम गरिरहेको छ, जसले स्थानीय नागरिकमा चेतना बढाएको केदारछिउँकै रविन्द्र विक बताउनुहुन्छ।
अहिले वर्ल्ड भिजन इन्टरनेसनल संस्था र दलित सहयोग समाजले कार्यक्रम सञ्चालन गरेपछिको अवस्थामा केही पोषण सम्बन्धीको ज्ञान हामीलाई प्राप्त भएको छ र यो विभिन्न किसिमका एउटा समूहहरू गठन गरेर यो पोषण सम्बन्धी एउटा जीविकोपार्जन कार्यक्रम सम्बन्धी पनि कार्यक्रमहरू सञ्चालन गरेको छ।
स्वयं संस्थासँगै केदारछिउँ गाउँपालिकाले पनि आमा र बालबालिकालाई पौष्टिक तत्त्व दिने कोसेलीसँगै घरमै गएर स्वास्थ्य जाँचको कार्यक्रम गरिरहेको छ। केदारछिउँ तिनकी वडा सदस्य गोदावरी नाथ
गर्भवतीले प्रत्येक महिना मासिक जाँच गराइराख्नु भएको छ र बच्चाको अवस्था कस्तो छ के छ भनेर प्रत्येक महिना जाँच गराइराख्नु भएको छ र जुन जाँच गर्दा गर्दै पनि बिचमा कुनै समस्या आयो भने हाम्रो यस रायल प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिँ जुन भिडियो एक्सराको सुविधा छ त्यसले एकदमै महिलाहरू खुसी छन् र जुन हाम्रो केदारछिउँ गाउँपालिकाले गरेको प्रत्येक वडामा उपाध्यक्ष सँगसँगै हाम्रो डक्टरको टोली गएर जुन गर्भवती महिलाहरूलाई भिडियो एक्सरे भर्खरै हामीले सिद्धिएका छौँ प्रत्येक नौवटामा सिद्धिएको छ र त्यसमा चाहिँ एकदमै राम्रो छ।
केदारछिउँ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश बलायर बच्चाको तौल लिने पोषणको अवस्था जाँच गर्ने र सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त कोसेली दिने गरेको बताउनुहुन्छ।
पोषणको क्षेत्रलाई सुधार गर्ने भनेर स्वास्थ्य सम्बन्धी विभिन्न सुधारात्मक कार्यक्रमहरू सञ्चालनमा ल्याउँदै आइरहेको छ। यसमा विशेष गरी 5 वर्ष मुनिका बालबालिकाहरूलाई उनीहरूको उमेर अनुसार तौल छ कि छैन भनेर महिनाको एकपटक खोप चलिरहेको बेला र अन्य समयमा पनि बालबालिकाहरूको तौल लिने कार्य गरेको छ र त्यसै गरी किशोर किशोरीहरू सम्बन्धी पनि लक्षित कार्यक्रम पोषण सम्बन्धी रहेका छन्। त्यसै गरी गर्भवती सुत्केरी महिलाहरूका लागि विशेष रूपमा पोषण सम्बन्धी गतिविधिहरू कार्यक्रमहरू प्रदर्शनीहरू यी कार्यक्रमहरूमा जोड दिँदै आइराखेको छ।
आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमको आधारभूत अवस्था, मध्यावधि अवस्था र अन्तिम कार्यक्रम मूल्याङ्कन अध्ययन गर्दै मुख्यतः मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी सामाजिक व्यवहार परिवर्तनका लागि काम भइरहेको छ, जसको प्रभावकारिता पनि देखिएको स्थानीयहरू बताउँछन्। तर पोषणको अवस्था सुधारमा काम गरिरहेको सङ्घ संस्थालाई स्थानीय सरकारको दरिलो साथ भने आवश्यक छ।
अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अन्तिममा मानव अधिकारको कुरा। मानव अधिकार आयोगले खाद्य स्वच्छताको विषयमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ। यस्तै विद्यालयमा दिइने गरिएको दिवा खाजाको पनि अनुगमन गर्ने भएको छ। साथी लील प्रकाश चन्दले आयोगका सचिव मुरारी खरेलसँग कुपोषण अन्त्यको लागि भइरहेको र गर्नुपर्ने कामबारे कुराकानी गर्नुभएको छ।
अब पानी पनि सुक्खा छ, अक्सिजन कम छ उच्च हिमाली भागमा। त्यो अक्सिजनले गर्दाखेरि पनि कम उमेरमै बुढो भएको, बुढाबुढी भएको देख्ने अवस्था रहेछ। अर्को कुरा, कामको बढी चाप छ, काम बढी गर्नुपर्छ, लेबर काम अथवा त्यो चाहिने पोषण छैन तर काम बढीको कारणले गर्दा पनि त्यस्तो अवस्था देखिन्छ।
सुदूरपश्चिम र कर्णालीमा जति त्यो हामी देख्छौँ नि,
हजुर,
तर सुदूरपूर्वमा फेरि त्यस्तो
त्यो देखिँदैन। हो, तपाईँले ठिक भन्नु, किन भन्दा
विकट त फेरि सुदूरपूर्व पनि विकट छ नि त।
त्यो चाहिँ आर्थिक अवस्थाले पनि देखियो,
किन हावापानीले पनि केही,
हावापानी पनि अलिकति ठिक हो तर अब सोलुखुम्बु माथिको हिमाली भागमा त त्यो सुक्खापन, अक्सिजन कम हुन्छ। तथापि त्यहाँका मान्छेहरू
इलामतिरको मानिसहरूले भेट्यो भने सुदूरपश्चिमको जस्तो त्यो अलिकति
हुँदैन,
त्यो फरक।
त्यो चाहिँ के हो भन्दा खानपानको र पोषणको प्राप्तिको कारण पनि हो र अनि अर्को कुरा भनेको आय स्तर, किन भन्दा मान्छेको काम बढी गर्नु पर्यो भने त्यस अनुरूपको चाहिँ आफूलाई चाहिँ खाद्यान्न प्राप्त भएन अथवा पोषण प्राप्त भएन भने पनि त्यो रेसियो मिल्दैन, त्यो कारणले पनि हो। तर पूर्वतिर चाहिँ त्यसको अनुपात चाहिँ धेरै राम्रो छ भनौँ, त्यो एउटा कारण। अनि तपाईँले यहाँ जोडिहाल्नु हो, मैले सम्झिहालेँ, अब यो काठमाडौँको मान्छेको चाहिँ यहाँ दौडिरहेको भन्नुभयो, अब त दौडन पनि नसक्ने अवस्था छ, किन भन्दा यति दूषित भइसकेको छ कि वातावरण, हावापानी र अहिले पछिल्लो समयमा चाहिँ यो 3 करोडै नेपालीहरूलाई एकैचोटि प्रभाव पार्ने भनेको यहाँको वातावरण रहेछ। त्यो वातावरण चाहिँ स्वच्छ हुन सक्यो भने, स्वच्छ हावापानी भयो भने चाहिँ हाम्रो चाहिँ मानव अधिकारको सम्मान हुने, आयु लम्बिने, आयु बढ्ने अवस्था हुनाले अलिकति प्रदूषण मा चाहिँ काम गर्नुपर्छ भनेर अहिले हामी पछिल्लो समयमा क्लाइमेट जस्टिसको यो चाहिँ बारेमा पनि काम गरिरहेको अवस्था, आयोगले काम गरेको र वातावरणलाई इम्प्रुभ गर्नलाई यो स्वच्छ हावा प्राप्तको लागि अरू सरकारहरूलाई अझ बढी जिम्मेवार भएर काम गर्नको लागि पनि हामीले काम गर्न,
त्योभन्दा अगाडि चाहिँ पोषणको स्थिति सुधार्नको लागि चाहिँ आयोगले केही गरिराखेको अथवा भविष्यमा गर्ला कि केही।
अब यो कर्णालीमा हामीले निरन्तर खाद्य अवस्थाको अनुगमन गर्यौँ विगतमा,
त्यतातिर खाद्य संस्थानले चामल दियो के मिक्स गरेर पठाउँछ भन्छ,
त्यसमा चाहिँ कस्तो छ भने त्यो ढुवानीको समस्या एउटा छ, किन भन्दा त्यो जसले ढुवानी गर्ने हो त्यसलाई ढुवानीको खर्च नभएको कारणले चाहिँ गोदाममा यतापट्टि नेपालगञ्ज उसमा रहने उहाँ चाहिँ कर्णालीमा नपुग्ने अवस्था अर्को रह्यो। अर्को कुरा, यो हामीले के सिकाउन पनि जरुरी छ भन्दा हाम्रो पारम्परिक खेतीलाई प्रवर्धन गर्नुपर्ने छ। त्यो बाहिरबाट आयात गरेको चामल भन्दा त कर्णालीमा उत्पादन गरेको आलु, फापर, जौ धेरै पौष्टिक छ। अहिले हाम्रो के अवस्था पनि भयो भन्दा परनिर्भरता पनि बढ्यो। यो आफ्नो परम्परागत खेतीलाई प्रवर्धन गर्नको लागि सरकारको एकदमै त्यो सुनौलो किसिमको चाहिँ योजना आउन सकेन।
खेतबारीमा काम गर्यो भने चाहिँ लाज मान्ने स्थिति भयो, किनेर खायो भने आफ्नो चाहिँ अलिकति इज्जत धेरै भएको जस्तो।
त्यो खाद्य सम्प्रभुताको कुरा गर्दाखेरि त हामीले त त्यो पौष्टिक आहार त त्यहाँ कोदोमा थियो, जौमा थियो, फापरमा थियो, आलुमा थियो, त्यसलाई चाहिँ हामीले बाँझै राख्यौँ खेतबारी र अनि बाहिरबाट आएको कतिपय अवस्थामा त कुहिएको चामल पनि भनेर अनुगमन गरेको तपाईँहरूले रिपोर्ट गर्नुभएको छ, त्यस्तो चामल चाहिँ हामीले प्राप्त गर्दा गौरवान्वित भयौँ। त्यो हिसाबले पनि अब चाहिँ साँच्चीकै हामीले खाद्य सम्प्रभुतालाई यदि हामीले सुरक्षित गर्ने हो भने आवश्यकता पर्यो भने बाहिरबाट पनि केही खाद्य सामग्री ल्याउनु पर्छ। तर
खाद्य संस्थानले चामल चाहिँ पठाउँछ, तर कस्तो पठाउँदैछ भने जुन किनेर खान सक्छन् त्यहाँका नागरिकले त्यो पठाउँदैन
हो,
जुन किनेर खान सक्दैनन् त्यस्तो चामल पठाएर किन्न नसक्ने।
फेरि त्यस्तो पनि कस्तो छ भन्दा त्यहाँ पहुँचवालाले मात्रै प्राप्त गर्ने पनि छ, त्यो चाहिँ जसको लागि पठाइएको हो तिनीहरू प्राप्तै गर्न नसक्ने, र त्यो सहरकै मान्छे अथवा त्यो बजारकै मान्छेले त्यो लिने र गलत प्रयोग गर्ने त्यो पनि अभ्यास हामीले पायौँ।
यसको सार के हो भने अब यो जुन पोषण सुधारको लागि
हजुर
मानव अधिकार आयोगले विगतमा केही काम गरेको थियो अथवा थिएन, अब भविष्यमा के गर्छ छोटकरीमा?
विगतमा हामीले गरेका थियौँ, किन भन्दा यो डब्लुएफपीको सामानकै कुरा गर्दा कार्यक्रमकोबाट जाजरकोटमा त्यत्रो झाडापखालाबाट 400 मान्छे मरे त्यो सुदूरपश्चिममा, त्यो विषयमा हामीले अनुगमन अनुसन्धान गरेर सरकारलाई सिफारिस गरेर एउटा क्वालिटीयुक्त चाहिँ खाद्यान्नहरूलाई पठाउने गर्ने कुरालाई जोड दिएका थियौँ। र हामीले रुकुममा 2-3 बच्चाको चाहिँ कुपोषणबाट मृत्यु हुन पुगेको विषयमा पनि अनुगमन गरेका थियौँ, किन भन्दा कुपोषणकै कारणबाट चाहिँ उसको मृत्यु भएको, खाद्यान्न प्राप्त हुन नसकेको भनेर। अहिले पछिल्लो समयमा चाहिँ हामीले यो स्कुलहरूमा प्रदान गर्ने पौष्टिक आहारहरू पनि पौष्टिकताले भरिएको देखिँदैन, त्यो विषय पनि हेर्दैछौँ, किन भन्दा त्यहाँ त बच्चाहरू त्यहीँबाट चाहिँ जहाँ जहाँ पौष्टिक आहार प्राप्त हुन्छ त्यहीँबाट चाहिँ उनीहरू कुपोषित हुने अथवा त्यो चाहिँ जङ्क फुडको चाहिँ बाट प्रभावित हुने भावनाले त्यो स्कुलहरूले पनि बरु चाहिँ रैथाने चिजहरू नै पकाएर चाहिँ खाजाको रूपमा प्रदान गर्न सक्यो भने त्यो राम्रो हुन्थ्यो भन्ने कुरालाई।
दुईवटा कुरा भयो सचिवज्यू, एउटा जस्तो घटना घटिसकेपछि आयोगले उपस्थिति जनाएको कुरा देखियो, अर्को यो जुन अहिले विद्यालयमा भइरहेको खाजाको पनि यहाँहरूले गरिराखेको हो, किनभने खाजासँग सम्बन्धित त कुनै त्यस्तो कुनै घटना आएको छैन यदि तपाईँहरूले काम गरिराख्नु भएको छ।
हजुर,
अरू ठाउँमा जो पोषण सुधारको लागि घटना घटिसकेपछि भन्दा पनि घटना नघटे पनि आन्तरिक रूपमा आयोगले आगामी दिनमा के गर्ला छोटकरीमा?
अब यसको लागि चाहिँ एउटा त हामीले घटना घटेपछि जाने हाम्रो म्यान्डेट नै हो, अर्को कुरा प्रिभेन्टिभ घटेपछि घट्ला अनि हामी अनुसन्धान गर्छौँ भनेर जाने पनि होइन, मानव अधिकारको स्थितिको निरन्तर अनुगमन गर्ने पनि आएको म्यान्डेट भावनाले मैले भने हाम्रोलाई प्राप्त भएको स्रोत साधनको आधारमा हामीले गरिराखेका छौँ, तर त्यो अपुग्छ, त्यो हामी स्वीकार्छौँ, किनभने निरन्तर चाहिँ हाम्रो टोली विविध विषयमा मानव अधिकारका विविध विषयमा चाहिँ फिल्डमै रहनुपर्ने अफिस हो के हाम्रो कार्यालय हो र साथीहरू हो, तर त्यो का चाहिँ हाम्रो लजिस्टिक अभावले हुन सकेको छैन, तर अब सकेसम्म त्यसको व्यवस्थापन गरेर अझ बढी यसले चाहिँ फेरि कस्तो यसले चाहिँ फेरि के हुँदो रहेछ भन्दा दुई थरी हुँदा चाहिँ एउटा एकाउन्टेबिलिटी पनि जवाबदेता पनि बढाउँदो रहेछ, ए मानव अधिकार आयोगले हेर्दो रहेछ है भनेर जसले त्यो हेर्नुपर्ने निकाय हो प्रबन्ध गर्नुपर्ने निकायहरू त्यसलाई पनि एउटा प्रेसर क्रिएट हुँदो रहेछ, त्यसले गर्दा उसले आफ्नो नीति कार्यक्रमहरूमा पनि त्यो कुराहरूलाई समायोजन गर्न सक्ने कुरा र जवाबदेही वहन गर्ने कुरा त्यो हुँदो रहेछ। अर्को कुरा भनेको चाहिँ त्यो कुराहरूबाट जनतामा पनि चेतना, ए यो हाम्रो केही अधिकारहरू हनन भयो भने हेर्ने निकाय चाहिँ मानव अधिकार रहेछ भनेर उनीहरूले आफ्ना गुनासाहरू त्यहाँ फिल्डबाट पनि हामीले थुप्रै उजुरीहरू प्राप्त गर्छौँ, किन भन्दा त्यो मानव अधिकार उल्लङ्घनकै विषय हो भन्ने पनि थाहा हुँदैन नि त कतिपय नागरिकहरूलाई व्यक्तिहरूलाई, त्यसैले हामी त्यहाँ पुग्दाखेरि उजुरी पनि प्राप्त गरेर त्यसको पनि अनुसन्धान गर्ने गर्छौँ, त्यसैले आगामी दिनहरूमा यो कुराहरूलाई चाहिँ हामी अझ बढी जोड दिएर अगाडि बढ्छौँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेल, साथी लीलप्रकाश चन्दसँग कुराकानी गर्दै।
यो सँगै कार्यक्रम संवादको समय सकिएको छ। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? हाम्रो टेलिफोन नम्बर 01-5268-646 फोन गरेर दिइएको निर्देशन अनुसार तपाईँ आफ्नो अनुभव तथा सल्लाह सुझाव जिज्ञासा एवं प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुनेछ।
साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क CIN गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौँ।
सामुदायिक सूचना नेटवर्क CIN तयार पारेको कार्यक्रम संवादबाट प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै म सुनिल राज भरत
अनि म सजना तिमल सिन्हा बिदा हुन्छौ।
नमस्कार।